इतनी मिसाल जिस चीज को वाकई इंसान ने दर्द किया ही नहीं है, जो अब तक शऊर में आई नहीं है, उस लज्जत को कोई कैसे समझ सकता है। अभी जो फिर अर्ज करूंगा, बाद लोग जो खुदा इंसान की मुनाजात के अंदर बहुत तफसील से लज्जतों को हासिल कर रहे होते हैं, ये बातों का हंसा पुकार उठते हैं कि मुस्लिम दुनिया की लज्जतों के मुकाबले में कितना ज्यादा है, इन लज्जतों को जाया करता है दुनिया की लज्जतों के लिए, उनके साथ दुनिया से किसी लज्जत की कोई हैसियत नहीं बनती। अब जिसने हत्या इस लज्जत को भी न चखा हो, उससे कहा जाए आखिरत लज्जत है, जहां जगह पर लेकर बैठ गए थे तो क्या होता है, इंसान ये सोचने लगता है कि भाई क्या उस किस्म की, क्यों खुदा ने उतारने बातें की है, मसलन बगौल किसी शख्स की खुदा ने क्या किया कि शहद लगाए ताकि मक्खियां आए, बड़ोगत ऐसा भी लगता है ना, खुदा ने उतार ऐसा ही जन्नत का तसव्वुर दिया ताकि इसके ऊपर मक्खियों की तरह लोग बिन बनाएंगे, फिर क्योंकि मक्खियों में सफर वाले लोग आएंगे फिर इस जन्नत को देखे, तो खुदा ने उतार जन्नत को इस तरह रखा नहीं है, पहले बार रखा है, क्योंकि वो लज्जत को समझाता तो इंसान को समझ में नहीं आती कि वो लज्जत होती क्या है। चंद लोग हैं जिन्होंने दुनिया के अंदर उस किस्म की किसी लज्जत को चखा होगा तो वो उस जन्नत की लज्जत को शऊर में ला सकता है, लेकिन जो नहीं ला सकता उसके लिए खुदा क्या करता है, यानी जिसने भी मरला आगाज ही नहीं किया उस लज्जतों का, तो उसके सामने तो सिर्फ यही कहा जा सकता है कि जो तुम्हारी दुनिया में लज्जतें होती हैं उससे बहुत बढ़कर है। तो खुदा सुल्तान ने जुमले में कहा सकती है मातश सहिल अनफुस व तलद्दुल आयुन, उसके अंदर हर वो चीज है जिसका तुम्हारा दिल चाहे और जिसको देखकर तुम्हारी आंखें को ठंडक मिले, बस इस तरह की बात कही। और बस वो जो लोग हूर कसूर पे इतराज करते हैं कि हूरे हैं और पता नहीं खाने हैं और नए नए दूध की शहद की, इसमें हमारे लिए क्या मजा है, वो अगर वो वाकन उससे बढ़कर कोई लज्जत ले चुके हैं तो खुदा तआला की दी हुई लज्जत उससे कहीं बढ़कर है जो वो सोच रहे हैं। लेकिन मामूलन जो लोग ये बातें करते हैं अगर उनको ये भी यहाँ पे मिल जाए तो खुदा को बुला देते हैं, जो लोग ये कहते हैं ना हमें इस जन्नत से कोई मजा नहीं नजर आता, उनको अगर यहाँ पर कोई ऐसी चीज ऑफर कर दे तो दो हाथों से एक्सेप्ट कर लेंगे, उसे बातें करने में ऐसी बातें कर लेते हैं। वरना अगर कोई इतना ही मुकायसा करे कि एक आदमी को जहन्नम में डाला जा रहा है और एक आदमी को हत्या इतनी सी जन्नत में डाला जा रहा है जिसमें सेब और अंगूर है, तो कहाँ जाएगा, तो वो सेब अंगूर बहुत अच्छा है, कम से कम अजाब तो नहीं हो रहा वहां पर, लेकिन जन्नत इससे कहीं बढ़कर ये लोग बयान कर रहे हैं, इसकी हकीकत इससे कहीं बढ़कर है। मतलब आज तक हमें यही समझ में नहीं आया, तो मुझे भी बहुत अच्छी तरह समझ में नहीं आया, एक आज तक किसी किताब में पढ़ा था तो अभी याद नहीं आ रहा कि उसने क्या लिखा था कि जन्नतें तजरी मिन तहतिहा अनहार, जन्नतें जिसके नीचे से नहरें जा रही है, इसका मतलब क्या होता है, मुझे यही समझ में नहीं आया। मतलब अगर इतना है कि एक तख्त लगा हुआ है जिसके नीछे से पानी बह रहा है तो ये तो कोई मुश्किल नहीं है, छोटी मोटी जवाब भी अपने घर में करा सकते हैं, लेकिन हकीकत यह है कि जाहिर है कि ये नहीं है, जाहिर है कि ये नहीं है। अजल उमैनी ने अपने जो इशादात फरमाए हैं उनको कुछ किताबें ऐसी लिखी गई जिनको मौजूदी तकसीम में डाल दिया गया है, तो कयामत के मैंने पहले भी तस्करा किया था, कयामत के बारे में जो कुछ उन्होंने इशाद फरमाया माज के अनुमान से एक किताब छपी उर्दू में तर्जुमा हुई है, उसके अंदर यह याद आता है कि ये बहस उन्होंने की हुई है, और अगर उसकी फहरिस्त में देखें तो वो आता है एक जगह के ऊपर जिसमें उन्होंने इसकी तशरीह की है कि जन्नतिन तजरी मिन तहतिहा अनहार, इसका मतलब क्या है। अल्लाह तआला कुछ मुकदमात तय करने पड़ेंगे, इन पहले कुछ बातें समझनी पड़ेंगी ताकि फिर वो जुमला समझ में आ सके। खुलासे कलाम बिंदुलवा की है, जन्नत बहुत वसी है, जन्नत इस सेब अंगूर के अंदर महदूद नहीं है, ये सेब अंगूर सिर्फ लोगों को बताने के लिए कि अगर तुम कुछ लज्जतों के पीछे भी भाग रहे हो तो छोटी मोटी लज्जतों के पीछे मत जाओ, 2 किलो सेब खाओगे पेट खराब हो जाएगा, अगर वाकई लज्जतों के पीछे भाग रहे हो, ये लज्जतें बहुत छोटी हैं, खुदा ने तुम्हारी बहुत बड़ी बड़ी लज्जतें बचा के रखी हैं, उन लज्जतों का लज्जतों से कोई मुकाबला नहीं है। अब तमाम कवानीन के पीछे ऐसे ही है, मसलन आप खुदा ने बताया किसी कानून के पीछे जाए उसकी किसी कानून पर अमल करें, एक दफा इंसान अमल करता है कहता है खुदा ने मुझे हुक्म दिया बस मैं कर रहा हूं, मैं फायदा जानता हूं ना नुकसान जानता हूं, अब जो खुदा हूं अल्लाह का बंदा हूं इसलिए कर रहा हूं, ये अच्छी हालत है। लेकिन हत्या अगर कोई कहे मुझे नफा नुकसान देखना है तो नफा नुकसान भी देख लो, दुनिया के जो दूसरे कवानीन हैं खुदा के कानून से हटकर उनको ट्राई करने वालों को देखिए उनका नतीजा क्या निकला, जिन्होंने वो सारे काम किए हैं रिजल्ट में वो कहां पहुंचे हैं, مثال کے طور پر چند سبقوں کا ہم نے اشارہ کیا جو نہیں ہونی چاہیے تھی، مثلا منافقت نہیں ہونی چاہیے تھی، تکبر نہیں ہونا چاہیے تھا، ریاکاری نہیں ہونی چاہیے تھی، جو لوگ یہ کرتے ہیں ان کا انجام کیا رہا؟ دیکھیے اچھا لگ رہا ہے، مثلا جن معاشروں میں منافقت پھیل گئی وہ معاشرے اچھے ہیں، جن معاشروں کے اندر ریاکاری پھیل گئی وہ معاشرے اچھے لگ رہے ہیں، یا جن خاندانوں میں جن افراد میں تکبر پھیل گیا ہے وہ خاندان معاشرے اچھے لگ رہے ہیں. اگر وہ اچھے نہیں لگ رہے تو خدا کے قانون کی رجوع کیوں نہیں کرتا؟ خدا کے قانون کو دیکھیں. پھر یہ دیکھیں جن شخصیتوں نے جن افراد نے خدا کے قانون پر عمل کیا ہے وہ کیسے لگ رہے ہیں، اچھے لگ رہے ہیں یا برے لگ رہے ہیں؟ اگر وہ اچھے لگ رہے ہیں تو اپنے آپ سے سوال کریں کہ پھر میں اپنے آپ کو دھوکہ کیوں دے رہا ہوں؟ مثلا خدا نے کہا بھائی فحشا کے پیچھے مت جاؤ. اگر کوئی فحشا کے پیچھے جا رہا ہے اپنے آپ سے پوچھیں جو جوان فحشا کے پیچھے گئے ان کا انجام کیا ہوا، ان کا حشر کیا ہوا؟ کیا میں اس راستے پر جاؤں جس کے نتیجے میں یہ لوگ یہاں پہنچے ہیں، یا اس راستے پر جاؤں جو خدا کا راستہ تھا اور اس کے نتیجے میں چلنے والے وہاں پہنچے؟ دونوں کا مقابلہ کرو. مثلا ہم کئی دفعہ آیت اللہ بحثت کا تذکرہ کر گئے. دیکھیے یہ اچھے ہیں یا وہ جو دنیا کے پیچھے بھاگے وہ اچھے ہیں؟ کون اچھا لگ رہا ہے؟ جو اچھا لگ رہا ہے اس کو دیکھ. کچھ لوگ دنیا کے پیچھے بھاگے، مثال کے طور پر مثلا آج کا سب سے زیادہ ڈیولپمنٹ مثلا بل گیٹس بن گیا، چلو وہ دنیا کے پیچھے بھاگا اس کو بل گیٹس کے حد تک پہنچ گیا. یہ مانویت کے پیچھے گئے 80 سال 85 سال 90 سال مانویت کے دور میں آگے بڑھے، یہ مثال کے طور پر آیت اللہ بحثت بن گئے. تم نے کون سا بن گیا؟ یہ علیحدہ معاملہ کہ تم دونوں میں سے شاید کوئی بھی نہ بن پاؤ، لیکن کسی ایک کا راستہ تو پکڑ لو، یا اس کے راستے پر چل لو یا اس کے راستے پر چل لو. تو جو تمہاری نظر میں آئیڈیل آ رہا ہے اس کے راستے کو دیکھ لو، اس کے راستے پر چلنے کے لیے کم از کم اتنا ہو کہ قیامت کے دن اس راستے پر چلنے والے تو کہلائیں گے، نہیں بن پائیں گے ہم وہ جو بہت بن پائیں، لیکن کم سے کم اتنا ہو قیامت کے دن ہم یہ کہہ رہے ہیں ہم اس راستے میں تھے، نہ اس راستے میں جو اس آدمی کا راستہ ہے. اپنی زندگی میں بار بار خدا نے کہا کہ احکام کے لیے فیصلے کریں، خاص کر جو غلط راستوں کا نتیجہ نکل رہا ہے معاشرے کے اندر اس کو دیکھیں. سوسائٹیز میں مثلا طلاقیں بڑھ رہی ہیں، خاندان کلپس کر رہے ہیں. مثلا ایک اسٹیٹسٹکس میں لکھا تھا انگلینڈ میں، امریکہ میں ایک اسٹیٹسٹکس میں لکھا تھا کہ اگر ایک مرد شادی کرتا ہے تو 42% امکان امریکہ میں اس بات کا ہوتا ہے کہ اگلے سال تک طلاق ہو جائے گی. صحیح، آج ایک آدمی نے شادی کی ایک عورت سے، 42% اس کا چانس ہے کہ ایک سال کے اندر یہ طلاق ہو جائے گی. صحیح ہے، اب اس عورت سے وفا کی امید کرے گی مرد، یا وہ عورت اس مرد سے وفا کی امید کرے گی جس کے ذہن میں یہ موجود ہے کہ 42% چانس یہ ہے کہ یہ ایک سال سے زیادہ میرا ساتھ نہیں دے گا؟ کیا بتائیے پھر سوسائٹی کہاں پہنچیں گی؟ اچھا اگر طلاق کے ریشو بڑھتے رہے تو پھر آگے ہونا کیا ہے؟ اگر برا لگ رہا ہے طلاق کا معاملہ تو بہتر نہیں ہے خدا کے احکام کی طرف دیکھ لیا جائے جس میں کم از کم طلاق کو بدترین شکل کے اندر دیکھا گیا ہے؟ کہا اچھا نہیں ہے، ہاں حلال ہے، بہت ساری مشکلات کا حل ہے، لیکن یہ ہے کہ یہ اچھا نہیں ہے. نتیجے کی کیا طور پہ کیا دیا؟ خدا نے مطالعہ کچھ احکام دیے، کہیں پر صبر و تحمل کے لیے کہا ہے، کہیں پر سب سے اہم اصول جو بات سمجھ میں آتی ہے مجھے کہ انسان ایک دوسرے کو چاہیں، انسان ایک دوسرے کو اپنے برابر سمجھیں اور پھر ان سے کچھ رابطہ بنانے کی کوشش کریں. ابھی ہماری ایک اور مشکل آ گئی ہے، کیا دیکھتے ہیں مثلا اولاد اور والدین کے تعلقات اس وقت کہاں پہنچ رہے ہیں؟ جانتے ہیں سمجھ کی طرف جا رہے ہیں، اچھی طرح سمجھ رہے ہیں معاشرے کے اندر معاملہ خراب ہو گیا، بہت خراب ہو گیا، اور نہ باپ اپنی اولاد کو سنبھال پا رہا ہے، مثلا ماں باپ اولاد کو سنبھال پا رہے ہیں، نہ بعض جگہ اولاد کو سمجھ میں آ رہا ہے ان ماں باپ کے ساتھ چلیں کیسے. اچھا یہ کیوں شروع ہوا ہے، کہاں سے شروع ہوا ہے؟ نہیں باپ اور ماں کو فطرتاً اپنی اولاد سے نزدیک ہونا تھا، یہ اتنے دور کیوں ہوتے جا رہے ہیں؟ چھوٹی چھوٹی خامیاں دیکھیں گے، چھوٹی چھوٹی خامیاں. مثلا میں مرد ہونے کے مقابلے سے باپ ہونے کے ناطے اپنی خامی دیکھتا ہوں کہ مثلا میں کون سا ہوں تو برا باپ ہوں. چند پوائنٹس برے باپ کا والد صاحب کی خدمت میں کرتا ہوں کہ برا باپ کون سا ہو سکتا ہے؟ برے بیٹے کا محمد والد محمد. شاید برے باپ کی پہلی برائی یہ ہے کہ اگر سب کچھ بھی اس کا اچھا ہو کہ وہ اپنے آپ کو باپ نہیں سمجھتا، اپنے آپ کو چودھری سمجھتا ہے. بعض بات ایسے اپنے آپ کو چودھری سمجھتے ہیں گھرانے کا. اگر وہ چودھری کیوں سمجھتے ہیں اپنے آپ کو, مطلب وہ اس کے دماغ میں کہیں ایک چبھن یہ لگا دیے شیطان نے کہ تو کھلا رہا ہے, کیونکہ تو کھلا رہا ہے یا تو تو ان کا مالک ہے, اب باقی سب میرے گرد گھومے. بات کی مینٹلٹی یہ ہے, باپ ہونے کے ناطے, گھر کا سربراہ ہونے کے ناطے مینٹلٹی یہ ہے کہ میں سینٹر میں ہوں, سب میرے اطراف میں گھومے. آیا خدا نے باپ کا کردار یہ رکھا ہے؟ یہ باپ کا کردار ہے کہ وہ سینٹر آف دی فیملی ہو جائے اور سب اس کے اوپر قربان ہوں, سب اس کی گرد گھومیں, سب اس کی عوام نواحی کی پیروی کریں, جو حکم کرے بس احساس ہوتی رہے. ٹھیک ہے کہ ان کی ذمہ داری اولاد کی رکھی گئی ہے کہ وہ باپ کی احکام کو سنیں. مثلا زوجہ کا کو حکم دیا گیا کہ وہ شوہر اپنے زوج کی بات کو سنیں, لیکن کیا اس کو یہ حکم دیا گیا کہ بس تم حکم چلانا, وہ بھی اپنی من پسند, یہ مجھے پسند ہے, بس یہ دیا گیا شوہر, یہ ذمہ داری ہے باپ ہونے کے ناطے؟ ہر چیز نہیں ہے. باپ ہونے کے ناطے مثلا مجھے یہ سوچنا چاہیے کہ بھائی یہ جو کچھ لوگ میرے پاس ہیں, اگر یہ میری سپرویژن میں ہیں, الرجال قوامون علی النساء کے تحت, کہ مردوں کو ہم نے عورتوں کے اوپر قائم قرار دیا ہے کہ وہ ان کی دیکھ بھال کریں, سرپرستی کریں, نگہداری کریں, یہ اللہ کی امانت ہے جو مجھے دی گئی ہے. اس کے بعد خدا نے تعالیٰ ارشاد فرماتا ہے الخلق عیال اللہ, یہ تمام مخلوق اللہ کا خاندان ہے. حقیقت میرا خاندان نہیں ہے, یہ خدا کا خاندان ہے. خدا نے اپنے خاندان میں سے چند افراد میرے حوالے کر دیے ہیں کہ بندے میرے ہیں, تو نگہبانی کر دے, تو سرپرستی کر دے. کبھی ہم نے اپنی اولاد کو اس عنوان سے دیکھا؟ ٹھیک ہے میری اولاد ہے, لیکن کیا میں خالق ہوں ان کا؟ نہیں. کیا میں رازق ہوں ان کا؟ نہیں. خود میرا خالق کوئی اور ہے, خود میرا رازق کوئی اور ہے, تو میں ان کا رازق کیسے ہو سکتا ہوں؟ میں ان کا خالق نہیں ہوں, میں ان کا رازق نہیں ہوں, میں ان کا حاکم نہیں ہوں, میں پھر کون ہوں؟ میں ان کا سرپرست ہوں. اس سے زیادہ بھی نہیں رہتا, اس سے تو کوئی اتھارٹی نہیں رہتا, اور وہ بھی سرپرستی ایسی ہے جس کے اوپر مجھے دسوں سوال کا جواب دینا قیامت کے لیے. مطلب اگر میں ان کے اوپر حکم شروع کر دوں, حکم چلانا شروع کر دوں, بعض اوقات بجا بعض اوقات بھیجا, تو کیا قیامت کے دن جواب نہیں دینا پڑے گا مجھے؟ یہ جو ہم لوگ, یہ جو چیپٹر ہے ہماری فیملی کا, یہ بہت خطرناک چیپٹر ہے مردوں کے ناطے. اچھا اب اس میں کیا ہوتا ہے, کچھ دن تک تو آپ حکم چلا لیں گے, مثلا شادی ہوئی, ابھی شاید اولاد میں نہ ہو, صرف ایک عورت ہے, اب اس کے اوپر حکم چلانا چاہیں, ماں بالکل چلائیے, کچھ عرصے تک تو چلا لیں گے. اب وہ کچھ عرصے آپ کے نصیب میں ہے کہ آپ کی بادشاہت کا زمانہ کتنی جلدی ختم ہوگا, ممکن ہے 2 مہینے میں ختم ہو جائے, ممکن ہے 2 رات میں ختم ہو جائے, ممکن ہے 10 سال لگ جائے, لیکن ایک وقت ایسا آئے گا جب آپ کی چودراہٹ کا زمانہ ختم ہو جائے. اچھا جس دن وہ چودراہٹ کا زمانہ ختم ہوگا, اب جو سامنے والے نے چودراہٹ دکھانی ہے وہ پھر بڑی مصیبت ہے, کیونکہ آپ آتی ہیں اپنی چودراہٹ کے, اب سامنے والا کہہ رہا ہے کہ ٹھیک ہے 10 سال تو تم نے دبا لیا, اب ہماری باری ہے. پھر جب وہ ریئیکشن دکھاتے ہیں تو یہ بڑ بڑا کے کہتا ہے اولاد نالائق ہو گئی. اولاد نالائق ہو گئی ہیں, لیکن نالائق کیا کس نے؟ ہم نے. اگر ہم ان کے سر پر مسلسل یہی کہتے رہیں گے کہ نہیں تم موتی ہو, تم موتی ہو, تم موتی ہو, تو پھر یہ تو معاملہ خراب ہونا. ایسا ممکن ہے کوئی یہ کہے کہ بھائی وہ پہلی اولاد کنٹرول میں نہیں آ رہی, آپ اور معاملہ خراب کر دو. میں یہ نہیں کہہ رہا, میں کہہ رہا ہوں کنٹرول کرنے کا ایک اور راستہ ہے, چودراہٹ راستہ نہیں ہے. وہ راستہ کیا ہے؟ ان کے دل کو اپنے دل سے نزدیک کرو. یہ پتھر نہیں ہے, انسان ہے. جانور کو بھی دن میں 3 دفعہ کھانا دو نا, جانور مانوس ہو جاتا ہے, یہ انسان مانوس ہی ہوں. جانور بھی سمجھ جاتا ہے کہ بھائی یہ مجھے کچھ دے رہا ہے, تو اس سے نپٹتا ہے, اس کے قدموں میں لوٹتا ہے. یہ انسان ہے, کتنا لائف دکھائے گا, کب تک دکھائے گا؟ ہاں اگر آپ باس بن کے دے رہے ہو تو پھر تو آپ کو پتا ہے جو امپلائز ہوتا ہے وہ جب باس کے ساتھ اپنا بچہ چکانا ہو وہ کیسے چکاتا ہے. تو مطلب بعض اوقات ہم لوگ سنتے ہیں, بیان کرتے ہیں, کہتے ہیں بعض اوقات ایسا بھی ہوتا ہے کہ کوئی امپلائی جس کو نکال دیا جاتا ہے تو وہ موقع نکال کر تنہائی میں باس کی کنڈ بھی لگا دیتا ہے کہ ٹھیک ہے تو کیا کرنے گا, اگر لوگوں کو بتائے گا کہ میں نے مارا ہے تو بےزتی تھی, میرا کچھ نہیں, میں تو بیٹھا بغیر کہہ بھی دیتے ہیں, صبح لگانے کے بعد کہہ دیتے ہیں کہ دیکھو بھائی 2 راستے ہیں, जब बाहर जाके कह दो कि मैंने मारा, बेइज्जती तुम्हारी है, मैं तो बेइज्जती फारिग हो चुका हूं। तो हमें यह सोचना पड़ेगा, मैं बॉस हूं और ये मेरे नौकर हैं, तो फिर कभी इनकी बात आई है। तो खुदा का निजाम ऐसा है कि आप कितने ही ताकतवर क्यों ना हो, कभी तो बुरा होना ही है, कभी तो कमजोर पड़ना है। तो कमजोरी ऐसी है बुढ़ापे की कि दौलत भी काम नहीं आती, कुछ भी कर लो, अंबार लगा लो, फिर भी काम नहीं। बहुत इंसान को शैतान धोखे देता है, कहता नहीं क्योंकि उसके पास दौलत नहीं थी ना, इसलिए वो अपने लिए नौकर नहीं रख सका। मेरे पास दौलत है, मैं दो नौकर रख लूंगा, फिर मैं औलाद साथ दे या नहीं दे चल जाएगा मामला। ये सब धोखेबाजी है, कुछ नहीं होगा, काम ही नहीं। अगर काम आने की बात है, इन्होंने काम आना है। सिर्फ इतना हमें ये सोचना था, जब ये हमारे मोहताज थे हम उनके साथ कैसे थे, हमें ये सोचना पड़ेगा। मैं पर्सनली अपनी जिंदगी के बीच में हूं ना इस वक्त, मैं चाहता तो यूं कि बीच ना हो, एंड हो, लेकिन बाहर प्रैक्टिकली दुनिया को देखता हूं तो बीच में लगने लगता है। तो अब ये तो मुझे समझ में आ रहा है कि मैं यहां से निकल आया हूं और किसी और तरफ जा रहा हूं। अब जो आगे की प्लानिंग करता हूं तो देखता हूं काम कहां से शुरू करना है, कहां से शुरू करना है, मुझे अपने आप को सही करना चाहिए था। अच्छा, अगर मैं अपने आप को सही कर दूं, मोहब्बत करने वाला बन जाऊं, चाहने वाला बन जाऊं और इनको मोहब्बत दिखा दूं, आगे क्या होगा? बहुत फायदे हैं। कम अज कम एक फायदा क्या है, खुदा के हुजूर सुरखुरू हो गए। खुदा ने मुझसे यही चाहा था कि तुम्हें मोहब्बत करने वाला होना चाहिए, सिर्फ भूख और नहीं करने वाला नहीं होना चाहिए, मोहब्बत करने वाला। अच्छा, रसूल खुदा आशक्त बच्चों के, रसूल खुदा बच्चों को बहुत पसंद करते थे। बहुत कम हम देखते हैं आजकल के जमाने में कि बाप मतलब बच्चे को, हत्या कसम बच्चों को, बेटों को गले से नहीं लगाए, वो भी कम हो गया। क्यों कम हो गया है? वो हम लोगों ने डिस्टेंस क्रिएट कर दिया। अच्छा, ये सब चीजें शुरू शुरू में हो जाए तो हो जाए, वरना फिर डिस्टेंस जिंदगी भर के लिए डिस्टेंस है। शुरू शुरू में हो गया तो हो गया, बस अगर आपने शुरू से आदत रखी ना कि आप अपने बच्चे को गले लगाएंगे तो आप बूढ़े हो जाएंगे, वो भी बूढ़ा होगा और गले लगाएंगे। और अगर शुरू में आदत नहीं बनाई बस फिर खत्म हो गया मामला, अब आपको मोहब्बत ही नहीं हो पाएंगे। जो करना है शुरू शुरू में कर दीजिए। तो मोहब्बत करने वाला होना चाहिए, मोहब्बत करने वाला होने के लिए क्या चाहिए? थोड़ा सा वक्त करो, बच्चे के साथ हंसी मजाक करो, बच्चे के साथ खेलो कूदो। तो रसूलों को क्यों दो नवासों के साथ इतना खेलते थे? मसरूफियत रसूलों को की कम थी क्या? रसूलों को की इबादतें कम क्यों थी? इतनी इबादतें, इतनी मसरूफियत, उसके बाद अपने नवासों के साथ खेलने के लिए उनके पास टाइम था? हम लोग उनके पास टाइम नहीं है अपने बच्चों के साथ? उनके सामने दुनिया के हकायक खुले हुए थे, उनके सामने जन्नत और दोजख खुले हुए थे, फिर भी अपने बच्चों के साथ खुश होते थे। हमें दुनिया की मोहब्बतों ने ऐसा जकड़ दिया कि हम अपने बच्चों के साथ खुश नहीं हो पाते। क्यों नहीं हो पाते? बच्चों के लिए खुशी क्यों नहीं हमारे दिल के अंदर? किस चीज ने रुकावट बनाई है? अब आप एंड में जाकर देखेंगे ना, इसने रुकावट बनाई है, हमने अपने दिल नहीं खोले बच्चों के लिए, हमने डिस्टेंस रखकर बच्चों से डायलॉग किया, इन बच्चों को भी खोले नहीं हमने। यानी इतने फॉर्मल रहते हैं हर वक्त कि बच्चों के सामने भी फॉर्मल है। नतीजा फिर बच्चा, जब बच्चा बड़ा होता फिर वो फॉर्मल होता, फिर उससे कहते हैं बच्चा मुझसे मोहब्बत नहीं करता, ये बच्चा मेरा ख्याल क्यों नहीं करता। ये तो होगा जाए, जब मैं समझा भी हम कभी कभी हम लोगों के साथ होता है, अपने कमरे में होते हैं, बच्चे आते हैं काफी तंग करने लगते हैं, तो हम लोग कहते हैं जाओ भी जाओ अपने अपने कमरों में जाओ। तो मैं सोचता है अभी मैं इसे कह रहा हूं ना, कल ये मुझसे कहें, आज मैं इसे कह रहा हूं ना भाई मेरे पास वक्त नहीं है, अपने कमरे में जाओ, मैं अपने कमरे में। जब मैं एक वक्त इस कमरे के अंदर पड़ा हुआ हूंगा ना, और इनसे कहूंगा भाई कभी यहां से भी गुजर जाए करो, तो कहेंगे आप अपने कमरे में, हम अपने कमरे में, नहीं बस दूंगा तो यही होगा एंड, यही होना। और ये हमेशा ध्यान में रखिए, सबसे पहला मामला इस किस्म की गलतियों को पकड़ने का क्या है, अपने आप को ये सोचें कि मैं भी गलती कर सकता हूं। हमने से बहुत सारे लोगों की बहुत बड़ी खराबी है, वो ये सोचते ही नहीं कि मैं भी गलती कर सकता हूं, हमेशा इस गुमान में बैठे रहते हैं मैंने कोई गलती नहीं की, दूसरों ने सारी गलती की, जमीन और जमान को अल्लाह वाला कहते रहते हैं, इसने ये कर दिया, उसने ये कर दिया। कभी तरह के अपने जिम्मेदार में जानते मैंने कितनी गलतियां की, देखिए भाई मैं भी तो गलती कर सकता हूं, जब मैं गलती कर सकता हूं उससे मुझे कोई नतीजा होगा। मैंने खुदा ना करे नाउजुबिल्ला, खुदा ने कहीं जुर्म किया कि मेरा बच्चा ऐसा हो गया, खुदा क्यों जुर्म करे? या इम्तिहान में डाल रहा है या मेरे अमाल का नतीजा, जो आपने खुदा जुर्म नहीं करेगा। लेकिन अगर अगर हम लोग अपने घरानों को संभालना चाहते हैं और हम नहीं संभालेंगे तो आप देख रहे हैं कितनी तेजी से बिखरते चले जा रहे हैं घराने, तो उसके उसका एक रास्ता जो इस्लाम के उसूलों पर वापस आ जाएगी, इस्लाम की सादत नहीं उसूलों को अख्तियार कीजिए, अपने दिलों को खोलिए, मोहब्बत दिखाइए, बच्चों के साथ मोहब्बत कीजिए, मोहब्बत से पेश आइए। पहले अच्छा बाद रिवायतों में यह भी लिखा है कि मतलब कोई था उसने रसूल खुदा से कहा कि अल्लाह के रसूल मुझे खुशी नहीं होती, मैं बच्चों के साथ बैठता हूँ मुझे खुशी नहीं होती, मतलब इस तरह की बातें हुई कि मैं नहीं हूं इस तरह से, तो अब मैं क्या करूं? फरमाया शुरू में जबरन खुशी करो, मतलब तुम्हें नहीं लगा आ रहा ना कोई बात नहीं, जबरन इससे मोहब्बत का इजहार करो, बिठा लो अपने पास थोड़ी देर के लिए, खुश हो उसके साथ ऐसे ही बैठो, खुदा आहिस्ता आहिस्ता तुम्हारे दिल में वाकई मोहब्बत डाल देगा, जबरन ये काम करो। मतलब अभी मतलब रसूल खुदा का दस्तूर था बच्चे चाहे कैसा ही क्यों ना हो, किसी का भी ऐरा वैरे का भी जैसा भी, रसूल खुदा उसको लेते थे, चूमते थे, प्यार करते थे, हर बच्चे के साथ ही करते थे, उनकी सूरत सीरत में ऐसा था कि वो बच्चों के लिए ऐसे थे। मसलन ऐसा भी हुआ है, अब जानते हैं इस बात को आपने यकीन सुना होगा कि लोग रसूल खुदा के पास अपने बच्चे तबर्रुका में जाते थे, मसलन रसूल खुदा हाथ फेरने चूमने ये करें वो करें, तो वो मतलब एक घराना लेके आया बच्चे को रसूल खुदा की गोद में दिया, उसने जनाब फारिग हो गया। अब वो बाजार बेचारे तड़प गए, हमारे बच्चे ने क्या कर दिया, जैसे ही वो फारिग होना शुरू हुआ उन्होंने बच्चे को खेलना चाह रसूल खुदा ने पहलू बदला लो नहीं तो बहुत खराब हो गया, आप नजीस हो गए, फरमाया क्या हो, मैं पाप हो जाऊंगा, मैं पाप हो जाऊंगा। अगर लोगों ने सोचा कि मैं कि बच्चा कोई बड़ी नजासत देखे आया है कि अल्लाह के रसूल को भी इसने नजीस कर डाला, रसूल खुदा ने उसका भी निकाल किया था, मैं नहीं कोई नजासत नहीं है, ये बच्चा है, बच्चे की जरूरत है, उसको क्या पता कि वो कहां बैठा हुआ है किस तरह से, वो फारिग होने का टाइम आधारित हो गया। इतने रसूल खुदा इंसानों के दरमियान थे, इतने लोग उन पर आते थे, फरमाया हम लोग नहीं, हम जो उनके सामने उनकी जूती के खाक के बराबर भी नहीं है, हम अपने तमतराज को देखें और गुरूर को देखें तो पता नहीं कहां पहुंचे हैं, वो बच्चों के लिए ऐसे थे। अभी हम लोग के सामने कभी कभी होता है मतलब किसी गलागर के बच्चे को मुंह में थपकी देते हैं कि कितना अच्छा लगता है, क्यों नहीं कर सकते, सब कर सकते हैं, करते नहीं हम लोग, क्यों डिस्टेंस बनाए हुए इंसानों के दरमियान। अभी एक मिसाल किसी ने दी थी बहुत अच्छी लगी, उसने कहा हम लोगों का यह आलम है जैसे जंगल, जंगल में 100,000 दरख्त होना फिर भी एक दूसरे से बात नहीं करते, हम लोग ऐसे हो गए, आबादियां बढ़ रही हैं जंगलों की तरफ, बातें नहीं करेंगे एक दूसरे से, दिल नजदीक नहीं है। तो किसने मिसाल दी कि अगर मसलन जैसे 10 में खड़े होते हैं ना, 50 आदमी खड़े होते हैं हर एक अपनी दुनिया में होता है, हम लोग ऐसे हो गए जंगल दरख्त खड़े हैं बहुत नजदीक हैं लेकिन रास्ता कोई नहीं है, एक घर में रह रहे हैं माँ बाप है भाई, रास्ता नहीं, क्यों नहीं रास्ता, दिल पहले भी नहीं जोड़े अब भी नहीं जोड़े, अब किसी ने तो तोड़ना है ना इसे, आप अपने नजर के साथ भी यही करेंगे आगे इससे बुरा होगा। अभी जो शायद आपके पास कोई टाइम निकल आता हो अगली वाली के पास ये टाइम भी नहीं निकलेगा, क्यों उसके पास तो फिर बहुत सारी चीजें कम्युनिकेशन की होंगी, आज आपके पास मोबाइल है तो आपकी पर्सनल लाइफ रही नहीं है, इस अगले वाले बच्चे के पास पता नहीं क्या कुछ होगा, इसकी तो कोई पर्सनल लाइफ होगी नहीं, अगर इसने जबर करके टाइम नहीं निकाला तो ये आपके लिए टाइम नहीं निकालेगा, फिर कम अज कम अपना बुढ़ापा सोच लो। पहला काम क्या करें, अपने दिल से ये भूत निकाले कि मैं कुछ और हूं, तो मैं अमानतदार हूं, इन बच्चों का अमानतदार हूं, इन बच्चों के साथ मोहब्बत का इजहार करना है। अभी तो हम बच्चों की बात कर रहे हैं, बात तो अपनी जोड़ा के साथ किए नहीं है, यानी बात को तो यही समझ में नहीं आ रहा कि ये औरत जो है ये मेरी खादिमा नहीं है, इससे मैंने मोहब्बत करनी है, इसको खुदा ने अमानतन मेरे पास दिया है, बात को यही समझ में आ रहा, वो समझ रहे हैं खादिमा मेरी जूतियां साफ करने के लिए बैठी है। अल्लाह बहुत सारे लोग ये कहे कहां की दुनिया में अब तो उल्टा हो गया, कहां है ये सब उल्टा भी इसी वजह से हुआ है कि जो सीधा था वो सही नहीं हुआ तो अब उल्टा हो गया, उल्टा भी इसी खातिर हुआ है, अगर ये सीधा सही से हो जाता तो ये सीधा बहुत खूबसूरत बनना था, अब जबकि वो नहीं चला तो फिर वो उल्टा वाला चलना शुरू हो गया, अब एक और मुसीबत शुरू हो गई, इधर हमारा खराब हो गया, अच्छा अब दोनों तरफ में सिर्फ एक मामला चल रहा है, जिसके पास ताकत आ गई वो चल रहा है। अब ये मामला कोई मोहब्बतों की दास्तानें कम हो गई हैं, चाहतें खत्म होती जा रही हैं, जरा जरा सी बात तो तलाक होने लगती है, कोई अटैचमेंट भी नहीं है। मैकेनिकल जिंदगी इसको कहते हैं। हमने मैकेनिकल में क्यों जाना है, हमारे पास इस्लाम के कानून है। इस्लाम का कानून कहता है अपने आप को दूसरे इंसानों के बराबर बनाओ, इनसे चाहो इनसे मोहब्बत करो, आप अजनबियों से भी दिल खोल कर मिले, जो हमने पहले गुफ्तगू में इस तरह से अर्ज किया था, ताकि ये जो नजदीकी तरीन लोग हैं इनसे तो हमारा दिल वाकई खुले थे। बच्चों के साथ डिस्कशन करें, बच्चों के साथ गुफ्तगू करना बहुत अहम है। अब हमसे पूछिएगा कब वक्त निकलता है मैं बच्चों के साथ बैठ के बात करूं, लेकिन मेरे और आपके पास वक्त होता है, मतलब मुझे ले जाते हैं कोई दोस्तों की एक महफिल है, सारी सारी रात गुफ्तगू हो रही है, किस पे बात हो रही है, सब बात ये हो रही है कि पाकिस्तान का सियासी मुस्तकबिल क्या है, पाकिस्तान का इकतसादी मुस्तकबिल क्या है, और पता नहीं दीन डूब रहा है और दुनिया खत्म हो रही है, बर्बाद हो जाएगा, ये हो जाएगा, वो हो जाएगा, इमाम कब आएंगे, ये बताएं। अपने बच्चों से कभी इसकी 10% भी बात की है भाई? अगर आप मतलब इल्म के दरिया बहा रहे हैं, फर्ज कर लेते हैं कि आपके पास इल्म इतना, उसके दरिया बहा रहे हैं, इस दरिया में पहले पहले तो आपकी औलाद को होना चाहिए था ना भाई, दरिया बहा रहे हो पहले तो अपनी औलाद को तो कुछ दे दो। अगर आप खुश हो रहे हैं तो आपकी औलाद के पास खुश होने का हक नहीं है, उन्हें खुश हूं, उन्हीं के लिए खुश किया जाए। हमारे ख्याल में हम लोग की जरूरतों में से एक जरूरत है अपने औलाद के साथ गुफ्तगू में शिरकत करना। आप उसको इंसाइट दें, आप जो मसाइल समझ रहे हैं आप उसको समझाने की कोशिश करें, वो भी समझे। क्यों हम लोगों के दरमियान फर्क इतना हो जाता है? मतलब हम लोग क्या मौलवियों का एक जुमला खा जाता है फारसी में, कहते हैं मौलवी का बेटा किताबें बेचने वाला, कहते हैं मौलवी का बेटा किताबें बेचने वाला। क्यों? वो क्या करता है, जिस दिन बाप मरता है सारी किताबें जमा करके बुक स्टॉल लगा देता है, कहता है ये अब्बा ने रद्दी इतनी जमा की हुई है, इनको कहीं ना कहीं कोई ठिकाने लगाना है, चार पैसे कमा लो, चलो 6 रुपए किलो के हिसाब से बेच दो। अच्छा ये मौलवी का बेटा किताब फरोश क्यों बन जाता है, बुक सेलर बुक सेलर क्यों बन जाता है? क्योंकि कभी बाप ने इसको किताबों में शरीक ही नहीं किया, क्योंकि मुझे पता ही नहीं चलता ये बाप क्या पढ़ता रहता है, क्या सुनाता रहता है, उनको उर्दू बना रहा है, बेवकूफ बना रहा है, क्या कर रहा है, कुछ समझ नहीं है। जो ज्यादातर मौलवियों के बेटे कहते हैं वो लगे रहते हैं क्या कर रहे हैं, नहीं मान। अच्छा फिर बाप के किरदार में देखते हैं उल्टी चीजें, शाम को जाता है मुस्तकी परहेजगार बनता है, दोपहर को हमारे हिटलर बना होता है। सुबह को परहेजगार होता नहीं, शाम को परहेजगार होता है, दूसरों से कहता है रसूलुल्लाह रहम दिल पे, आज तक मुझसे तो रहम दिली की नहीं है, मामला खत्म है। हर इंसान का अपना एक बुत बना हुआ है, उस बुत को नहीं तोड़ेंगे मामला खराब होगा। उन बुतों में से एक मैंने अर्ज किया तकब्बुर, ये तकब्बुर फैमिली में भी है, बाप का तकब्बुर तकबुर दिखा रहे, अपने दौलत पर तकबुर दिखाते हैं, अपने औलाद के सामने अपनी दौलत पर तकबुर दिखाते हैं, तुम लोग कहां जाओगे मुझे छोड़कर, मुझे मालूम है तुम्हारे डैडी कमाने की हिम्मत नहीं है। कितने दफा आपने जुमले सुनोगे फैमिली के अंदर, तुम तक पैसा कमाने की जरूरत नहीं है, आज तक मेरा ही खाया, कहां जाओगे तुम? भाई तुम अपने अपनी दौलत की तकबुर अपने औलाद को भी दिखा रहे हो यार, दूसरों को बेवकूफ बना रहे हैं, अपनी औलाद के ऊपर विचार कर रहे, फिर अभी क्या होगा, कुछ वक्त बाद तुम दिखा तो कमजोर होगी, फिर ये क्या करेगा तुम्हारे साथ, उल्टा काम भी होता है। हाँ बाद रेयर केसेस में ऐसा भी होता है, बाप बेचारा बहुत अच्छा होता है, औलाद के लिए सब कुछ करता है, फिर भी वो उल्टा काम कर गुजरता है, औलाद दोनों भी आ सकती है, ये भी हो सकता है, हर तरफ से हो रहा है, लेकिन एक्सेप्शन है, औलाद दोनों एक्सेप्शन है। ज्यादातर कहीं ना कहीं जो गड़बड़ हो रही होती है वो यहां पर हो रही होती है, मैं नहीं कह रहा कि कहीं पर अच्छा बाप हो बड़ी औलाद हो ये नहीं होता, नहीं होता है, कम हो रहा है, लेकिन पहली कोशिश हम लोग ये करें कि अपनी गलती को ढूंढने की कोशिश करें, तकब्बुर निकालें, दिलों को खोलें, इन लोगों को नजदीक करें, बिना वजह में अपनी औलाद के ऊपर इधर उधर से ताकत जमाने की कोई कोशिश ना करें, इनके दिलों को नजदीक करेंगे नजदीक आ जाएंगे। ये जानवर तो बुरे नहीं है, ये इंसान के बच्चे हैं, ये खुद बहुत आपके नजदीक आएंगे अगर मोहब्बतों का इजहार ढंग से करते रहेंगे। इस बीच में अब जो तकब्बुर की बहस थी वो यहाँ पे इससे फायदा उठाते हैं, मैं यहाँ पहुंच गया और बात बहुत निकल गई, लेकिन अब उस थोड़ा सा बहस को आगे बढ़ाने में एक दो निकात और आपकी खिदमत में करना चाह रहा हूँ। गुरु जी मोहम्मद वाले जब वो बालकत होता है, इंसान सोचता है नसीहत वो करें जो पढ़ी भी हो तो उसका असर होता है, कम होता है, بعض اوقات نصیحت جو بیچی ہوئی اس سے کریں تو اثر زیادہ ہوتا ہے. بعض اوقات ایسا ہوتا ہے, مثلا میں نے دو چیزیں دیکھی اپنی زندگی میں جو مجھے نصیحت کرنے کے لیے اچھی لگتی ہیں بہت, اور بھی بہت ساری چیزیں اس وقت دو ذہن میں آ رہے ہیں. ایک میں نے دیکھا ہے ہمارے خاندان کے اندر صاحبہ تھیں, ان کے پانچ چھ لڑکے تھے, شاید تین لڑکیاں تھیں ان کے یہاں, سب کے سب بہترین اکیڈمک رزلٹس کے ساتھ, مثلا ٹاپ کرنے والے. جس شہر میں رہتے تھے اس میں تو کنفرم ہر بچے نے اپنے لیول میں ٹاپ کیا ہی ہے, اکیڈمک رزلٹ ایکسلنٹ اکیڈمک رزلٹ, اور ماشاء اللہ خوبصورت بھی ٹھیک ٹھاک خوبصورتی کے ساتھ. ہم ان کی ماں کو دیکھتے تھے کہ وہ کتنا, یعنی اپنی اولاد کو دیکھ کر خوشی سے بھی پھولتی تھی اور بعض اوقات تکبر بھی دکھاتی تھی. بد قسمتی سے کسی ایک بچے کا رزلٹ بھی اچھا نہیں نکلا, کوئی حادثے میں مرا, کوئی بینک فراڈ میں پھنسا دیا گیا, کہ دو بچوں کی طلاق ہو گئی, بہت برا رزلٹ تھا, مستقبل بہت خراب تھا, جبکہ سب کچھ نیچے اچھا تھا. اچھا یہ لوگ عبادت گزار بھی تھے, نماز نماز بھی پڑھتے تھے, پتا تھا میاں بیوی دونوں پڑھتے تھے, گھر میں بھی بچے بھی پڑھتے تھے, لیکن ان کی تکبر بیٹھا ہوتا تھا, وہ پوری خاندان میں جماتے تھے, رزلٹ اچھا نہیں نکلا, بہت برا ہوا. افسوس نہ کہیں یہ کہ اپنے تمام بچوں کی ان تمام مصیبتوں کو جھیلنے والی وہ ماں بھی نہیں زندہ ہے, اچھا رزلٹ نہیں نکلا. ایک یہ میں دیکھا اپنی زندگی میں اپنے خاندان میں, ایک اور سین عجیب و غریب دیکھا. ایک صاحبہ رشتے دار تھی اور فوت ہو گئی, بہت تکلیف دے, بہت تکلیف دے, کسی کینسر کی وجہ سے کسی مرض میں مبتلا ہوں. تو ایک دفعہ ہمارا خاندان ملنے گیا, میرے والد نے مجھے بتایا, کہنے لگے کہ تم لوگوں نے مجھے غلط سیٹ پہ اٹھا دیا. ہم نے کہا کیوں؟ کہنے لگے میں اس کے ساتھ بیٹھا ہوا تھا, اس کے بدن سے سلام کی بدبو آ رہی تھی, اور جب ہم ٹیبل پر بیٹھے اور اس نے اپنا ہاتھ اوپر کیا تو اس کے زخم سے کیڑے گرتے گرے ہیں. جیسے ہی میری ماں نے یہ سنا انہوں نے کہا اللہ اکبر, اس کے ساتھ وہ ہو گئے. مجھے کیا ہوا بھائی؟ کہنے لگی میں نے خود دیکھا ہے اس کی سانس نے یوں دامن پھیلا کے اللہ سے کہا تھا خدا اس کی جسم میں کیڑے ڈال دے. کہ میں نے خود دیکھا ہو گیا بھائی, یہ اپنی آنکھوں سے دیکھا, دو چیزیں اپنی آنکھوں سے دیکھی میں نے, وہ میں نے آپ کو رکھی تاریخ بھری پڑی. تکبر زیادہ دور نہیں جائے گا, تکبر ضرور کرے گا, دیر سویر تمام ہے, اور بدقسمتی سے اس وقت دلیل کرے گا جب آپ عزت کے سب سے زیادہ محتاج ہوئے, اس وقت دلیل کرے گا. ان دونوں مثالوں کے اندر مجھے پہلی مثال خاص کر دی, یہ بظاہر عبادت گزار لوگ بھی تھے, نماز وغیرہ تھی, نماز روزہ عبادت سب کچھ تھی, لیکن وہ جو تکبر کا نتیجہ تھا اسے یہ توڑ نہیں پایا, کیونکہ یہ خدا کا ایک قانون بنا ہوا ہے, جو کرے گا سزا اٹھائے گا. اب یہ تکبر گھر میں ہو, خاندان میں ہو, محلے میں ہو, اب اور ایک اور اپنی خدمت میں سب کا چلو بس سبھی کو رگڑ دیا ہے, اپنے اپنے آپ کو پھر بچاتا ہوں, پتہ نہیں کیا کر رہا ہوں. یہ کہ بعضوں کا تکبر اداروں کے اندر ہے, اداروں میں بھی تکبر ہوتے, اداروں کا تکبر کیا ہے؟ مثلا آپ کسی ادارے کے اندر گئے, اس کا چھوٹا سا ایک سیکرٹری وہاں بیٹھا ہوا ہے, لیکن ایسا وہ تکبر ہے جیسے سمجھ میں نہیں آتا کس دنیا کا مالک ہے. اداروں کا تکبر ہے, انجمنوں کا تکبر ہے, آرگنائزیشن کا تکبر ہے, اپنے کام سوشل ورک کا تکبر ہے. سوشل ورک اسلام پہ کیا جاتا ہے کہ ہم انسانوں کی خدمت کر رہے ہیں, اس سے بھی تکبر ہے. ہم نے یہ کچھ کیا, ہمارا ادارہ یہ سب کچھ کرتا ہے. کیوں یہ سب کچھ ہے؟ شیطان بہت خبیث ہے, شیطان جس کو جس جال میں پھنسانا چاہتا ہے وہ جب سے پھنساتا ہے. مثلا جس کے پاس دولت نہیں ہے اسے دولت کا تکبر کہاں سے دے دے گا؟ اسے کسی اور چیز کا تکبر دے گا. جو مثال کے طور پر اچھا آدمی ہے, اس نے سوشل ورک کافی کیا ہوا ہے, اس کو اس کا تکبر پکڑا دے گا, اب وہ اس بات کے اوپر متکبر بنا رہا. تکبر کی تو ایسی عجیب حالت ہے. مثلا کیا دیکھیے آپ تکبر کی ایک مثال, صاحب ایک دفعہ آپ نے ایک بات کہی, مثلا اپنی رگڑ لیتے ہیں, مثلا مثلا جیسے ہم فرض کریں اس وقت ہے, اس وقت ہم مجلس پڑھ رہے ہیں نا, تو کچھ لوگ سن رہے ہیں, سلوک سننے والے بھی ہیں. اب ایک طالب علم ہمارے ساتھ کھڑا ہے چھوٹا سا, ٹھیک ہے, چھوٹا سا اس لیے کہہ رہے ہیں دوسروں کی نظروں میں کہ چھوٹا سا طالب علم, ٹھیک ہے. اب ہم نے کوئی, اس نے کوئی سوال پوچھا, اس بےچارے طالب علم نے بالکل صحیح جواب دیا, بالکل صحیح جواب دیا. جو سامنے والا متکبر ہے نا, وہ کہہ رہے ہیں تم کہیں پوچھا ہمارا, اب نہیں हमने भी वही जवाब देना था, इसने बात नहीं सुननी है, इसने शोबाजी करनी है, टीवी तकबर तकबर की बात दिखा रहा है। मैं छोटे चालकर से नहीं पूछूंगा, बड़े मौलवी से पूछूंगा, भाई तुम्हें बात पूछनी थी, जिसकी बात सही है वो तुम सुन लो समझ लो। अमीर मोमिन फरमाते थे देखो कौन क्या कह रहा है, मन देखो जगह क्या कह रहा है, मन देखो कौन कह रहा है, बात सही कह रहा है कबूल करो, चाहे छोटा पानी में चाहे बड़ा पानी में। अब मैं हमारे साथ दफ्तर ऐसा होता है बराबर में कोई बड़ा खतीब बैठा होता है, उल्टी सीधी लफाजी कर रहा होता है, लोग उसकी तारीफें करते रहते हैं, क्या करना है क्या करना है, और इंसान हैरान होता है क्या करना है, कुछ फरमाया हो तो कोई बात करे, क्या बनता है क्या बनता है, कुछ भी नहीं कहा है। एक दफा एक खमसा सुनने गया मैं, जिन दिनों खुद मजलिस नहीं पढ़ता था सुनने जाता था, अब वो ऐसा मामला हो गया कि जब खुद पढ़ने लगा तो सुनना बंद कर दिया, अगर तक कभी कभी सुनने जाते हैं कहीं जाते मौका मिल जाता है, क्योंकि रात में मजलिस ज्यादातर होती है, सुबह में तैयारी का भूत चढ़ा हुआ होता है, टाइम ही नहीं पाता, सुनने जाते थे। एक दफा की खमसे में सुनना गया, सुनने गया तो खमसे का मौजूद था उनका कयामत, सब उन्होंने खुतबा दिया, अच्छा अभी खुतबा चल ही रहा है कि वाह शुरू हो गई है, समझ नहीं आ रहा कि भाई अभी किस बात पर वाह हो रही है, अरबी अच्छी बोल रहा है कि आवाज सुरीली है, किस बात पर वाह हो रही है। अच्छा वो उन्होंने शुरू किया, उन्होंने कहा कि हम आज हमारा मौजू कयामत है, और क्या कयामत का मौजू, क्या बात है। इसका अहले बैत की अदादारी से क्या ताल्लुक है, ये जो लफ्ज़ाज़ी है आज हमारा मौजू कयामत है, मतलब मौजू कयामत है, ये जो अल्फाज जोड़ना है इसका उर्दू में अहले बैत से क्या ताल्लुक है, कुछ नहीं। उसके बाद इन्हीं साहब ने थोड़ी देर में यह दावा किया, हम तो उस मकतब के लोग हैं जो कुरान के अलावा बोलते ही नहीं है, एक घंटे में एक आयत नहीं पढ़ी, कुछ समझ नहीं आता। अब जो इसके सामने बैठा है ना, इतना बड़ा खतीब है इसके सामने बैठा हुआ है, इसकी तारीफें भी तारीफें की जा रही है, इसकी तारीफें नहीं कर रहा है, ये अपने आप को बना रहा है कि मैं बड़े बड़े लोगों के साथ बैठता हूं, मुसीबत इसके साथ ही है, खुद अंदर से खोखला है, तो ये समझ रहा है बड़े लोगों के साथ बैठकर जो हरकतें मुझे करनी है कि इनकी बिला वगैरह तारीफें करनी है, और बेवकूफ वो होते हैं जो इनकी तारीफों में आ जाते हैं, ये तो भाई सबकी तारीफें करते हैं, यहीं से बाहर निकलेगा, इतनी बुराइयां करेगा इस आदमी की जिसकी कोई हद नहीं है, रूटीन यही है, यही होता है समझ। तो ये सारी मुसीबत सामने है, ये सब तकबर है, इंसान को इंसान होना चाहिए, इंसान को कुछ और नहीं होना चाहिए, मुतकब्बिर ना बने, इदारे का तकबर ना करे, पैसे का तकबर ना दे, खिताबत का तकबर ना करे, इल्म का तकबर ना करे, इबादत का तकबर नहीं हो, अल्लाह का बंदा बने, बंदा हर हालत का बंदा हो, बस इंसानों से इंसान बन के मिले, इंसानों को अल्लाह की अमानत समझो कि भाई ये इंसान है, खुदा ने खल्क किया, खुदा ने इसको इज्जत दी है, मैं इसकी इज्जत करना करूँ, इस पर मुझे सजा उठानी पड़ेगी, और मैंने किया जो जहां तक अपर दिखाएगा उसे मुसीबत में फंसना पड़ेगा, जो जितना ऊपर है लोगों की नजरों में है उतना उसे चाहिए अपने आप को नीचे लेकर आए। गुरु मौला का फरमान है चौथे इमाम को बहुत खूबसूरत, इमाम ने हम जैसों के लिए कहा, हम सब लोगों के लिए फरमाया, खुदाया तू जितना लोगों की नजरों में मुझे ऊंचा कर मुझे अपनी नजरों में कम कर दे, अपनी नजरों में कम कर दे, मुझे छोटा बना दे। अच्छा ये भी वाजे की बात है, आप खुदा के सामने अपने आप को छोटा बना लीजिए फिर खुदा बड़ा बनाएगा, लेकिन आप बड़े बनने के लिए छोटा मत बनाइएगा वरना यह पूरे छेद हो जाएगा। अब मतलब मैं खुदा के सामने तवाज़ो इसलिए दिखाऊंगा, मुझे पता है जो खुदा के सामने तवाज़ो दिखाता है वो दुनिया में बड़ा हो जाता है, तो मैं खुदा के सामने तवाज़ो दिखाऊं ताकि दुनिया में बड़ा हो जाए, नहीं ये सब ना करूं, फिर ये एक और सब की शिरक है, खुदा के सामने तवाज़ो दिखाऊं क्योंकि मैं हूं ही बंदा, बंदे का काम ही बंदा बने, हम जरा को बंदा होना चाहिए, अपने तकब्बुरात को खत्म करें, इंसानों को अपने बराबर समझें, इतनी इज्जत दें जितना आप उनसे इज्जत चाह रहे हैं उससे ज्यादा इज्जत है, खुदा की इज्जत बढ़ाएगा, कम कभी नहीं करेगा, अमिताभ खुदा जैसा कर सारे काम करो, और बिलकर माशरे को थोड़ा सा अब सांस लेने का मौका दे दे, वो घुट रही है, माशरा घुट रहा है, हम लोग अपने बनाए हुए बुतों के अंदर जकड़े हुए हैं, अब हमें चाहिए थोड़ा सा दिलों को खोलें, اپنے آپ کو آزاد کریں. یقین کروائیے بعض اوقات یہ کام کریں کہ چند گہرے سانس لے کر کہیں کہ میرے دل پہ کوئی بوجھ نہیں ہونا چاہیے. کوئی اس قسم کا بوجھ کیا مطلب پسند میں یہ ہوں میں وہ ہوں گا, یہ بہت ساری چیزیں انسان لے کر چل رہا ہوتا ہے, یہ تمام چیزیں ختم کر صرف میں اللہ کا بندہ ہوں, مجھے اللہ کا بندہ بننا, زندگی آسان ہو جائے گی. اور یہ ہم لوگ اچھا ایک اور اس مشکل سے بچنے کے لیے ایک اور ہر بار اس کو آپ کی خدمت میں یہ سوچنا بند کر دیں کہ دوسرے میرے بارے میں کیا سوچ رہے ہوں گے. یقین کرنا یہ بہت بڑی ٹرک ہے. میں خود میں تعلق لگتا ہوں, کبھی کبھی پاسپورٹ وغیرہ کے کسی کام کی وجہ سے تہران جانا پڑتا تھا. اچھا قم اور تہران ایسے ہی جیسے حیدرآباد اور کراچی, حیدرآباد مثلا چھوٹا شہر, البتہ قم تو اس سے بھی چھوٹا ہے اور چھوٹا جانا پڑے گا, اور کراچی جیسے بڑا شہر. تو قم اچھا قم والا بیچارہ طالب علم, اس کو شہریہ اتنا ملتا ہے کہ وہ بلاخر 29-30 تک پہنچتے پہنچتے دعا وہ حمزہ ثمانی پڑھ رہا ہوتا ہے مہینہ گزروانے کے لیے طریقے سے, وہاں پہ اس لیے بھی تقویٰ بڑھ جاتا ہے, وہ اس طرح کی باتیں میں بہت کرنی پڑ جاتی ہے. تو اب وہاں پہ ڈریسنگ کیا ہو, صاحب تہران جو ہے وہ وہاں سب ٹک ٹاک میں پھر رہے ہیں, سمجھ میں نہیں آتا بھائی میں کون بھری گیا, کوئی بھری نظر ہی نہیں آ رہا ہے, سارے کے سارے بہترین کپڑے پہنے میں. تو ہم تو اس طالب علم میں جاتے ہوئے بڑے مرتے تھے کہ بھائی وہاں جاتے ہیں ہم یہ عجیب مشکل میں پھنس جاتے ہیں. کافی عرصے تک میں اسی پریشر میں رہتا تھا کہ یار تہران جانا ہے اب کیا کریں, مطلب جتنے بھی کپڑے نکال کے دیکھنے میں کوئی بھی ایسا نہیں ہے, تہران والا تو کوئی بھی نہیں ہے, اب کیا ہوگا. اور اس قسم کی پریشانیاں بہت ہوتی ہیں. ایک دفعہ میرے ساتھ ایک اور صاحب ساتھ گئے. اچھا میں نے دیکھا یار اس نے عجیب گھڑیا بنایا, عجیب قسم کی گھڑیا میں چل رہا ہے, چلو اب تو پھنس ہی گئے ساتھ جانا ہی پڑے گا. خیر چلے گئے. میں ایک موقع پر جب میں بہت گلستہ راج کے ہولیے تھے تو میں نے کہا کہ بھائی کبھی اپنے ہولیوں کو بھی دیکھ لیا تو کیا لگا, میرے پاس اتنا وقت نہیں ہے یہ سوچوں دوسرے مجھے کیسے دیکھنا ہے, مجھے اپنا کام کرنا ہے, میرے پاس اس کا ٹائم نہیں ہے. اور کیا لگا میں تمہیں یقین سے بتا رہا ہوں یہ تہرانی اتنے مصروف ہیں کہ کبھی مجھے تمہیں دیکھنے کے لیے وقت نہیں نکالے گا, اور مسلم لوگ نہ میرے پاس وقت ہے نہ ان کے پاس وقت ہے, جیسا ہے ابھی چلنے میں. بعد میں لگا اس کی ترکیب بہت اچھی ہے, بوجھ سے نجات مل گئی, جیسا جیسے چلنے دو, نہ ان کے پاس ٹائم ہے نہ ہمارے پاس ٹائم ہے, ان کے پاس ٹائم ہوگی تو پیسہ نہیں ہے کہ ہم ان کی ساری حرکتیں کریں. تو جب کچھ نہیں تو بلا میں اس چکر میں کیوں مریں گے, دوسرے مجھے دیکھیں گے تو کیا سوچیں گے, سوچتا ہے جو سوچنا ہے سوچنا دے, اس نے کچھ کرنا میرے لیے. اب دیکھیں کتنا آسان ہو گیا, اتنے سارے بوجھ لادے رہے تھے دماغ پر, وہ دیکھ رہا ہوگا میرے بال کہتے ہیں کبھی یوں کر رہا ہے کبھی یوں کر رہا ہے, دوسرے کبھی میری یہ, میں بھائی یہ سارے بوجھ ختم کرو, تم خدا کو دیکھو اور اپنا کام کرو, جو حلال ہے وہ کرو بس, جو تمہاری ساری ذمہ داری اس کو انجام دو, تمہاری ڈریسنگ دیکھ کر لوگ کیا سوچتے ہیں, اچھا ان کے پاس ٹائم نہیں ہے کہ تمہیں دیکھیں, اور اگر کوئی دیکھو تمہیں کہہ بھی دے کچھ تو بھائی کہہ دو میں ایسے ہی ہوں, جیسے اس نے مجھ سے کہہ دیا میں ایسے ہی ہوں, میں میرا وقت میں برباد نہیں کرو, زندگی آسان ہو. تو اب اسی طرح زندگی میں بہت سارے کام ہیں جو بلا ہوتا جو بوجھ بنے ہوئے ہیں, ان تمام بوجھوں کو ہٹا لیں زندگی آسان ہے. ایک دفعہ ہمارے اپارٹمنٹ میں ایک صاحب آئے تو اس نے گاڑی باہر کھڑی کی, اپارٹمنٹ کے اندر نہیں لایا. میں نے بھائی گاڑی اندر جاؤ, کوئی بات نہیں, ویسے تو وہاں پہ گاڑی نہیں تھی زور میں, تو پھر میں نے کہا ہماری جگہ تو ویسے خالی پڑی رہتی تھی, اندر جاؤ. کہنے لگا نہیں, اگر میں اندر لاتا اور تمہارا چوکیدار روک لیتا کہ گاڑی اندر نہیں آئے گی, پھر میں اس کو شوٹ کر کے بھی اندر لاتا. تو میں اس کو شوٹ کر کے بھی اندر لاتا. میں نے کہا بھائی کیوں, کہ میرے علاقہ مسئلہ تھا. اب دیکھ رہے ہیں ہم لوگ اپنی انا اپنی ہتھیلی کے لیے گھوم رہے ہیں, کوئی ہے جو میری انا سے لڑے؟ بھائی یہ مرغے نہیں لڑایا, آپ انسان ہیں, انسان رہے, آپ کو کیا ضرورت ہے بات بات میں اپنی انا کا مسئلہ بنانا. یہاں آپ نے دیکھا نا, جیسے ایک گاڑی نہیں آ جانا ہے سامنے ایک گاڑی میں, آپ دونوں ٹکر میں آ جاتے ہیں, آپ دیکھتے ہیں کون نکلتا ہے. اتنی اتنی سی بات کر رہے ہیں آپ, ہر بات کر رہے ہیں, کیوں اندر سے بھوت بنے ہوئے ہیں, یہ نہیں ٹوٹ رہے. اور چلو روڈ پہ تھے, بندر روڈ پہ تھے, تمہارا بت نہیں ٹوٹ رہا تھا, تمہارے تو اپنے گھر کی گھر قبروں کے اندر بھی بت نہیں ٹوٹ رہا, اس کا کیا ہوگا؟ خاندانوں کے اندر بت بن گئے, اس نے مجھے پہلے کیوں نہیں سلام کیا جبکہ میں فیملی کا ہیڈ تھا, جب کھانا نکل رہا تھا تو پہلے میرے لیے کھانا لایا جاتا, اس کا ہزار ایک قسم کے بت بنا کے بیٹھے اور جان عذاب میں آ گئی. تمام کا حل کیا تھا؟ اللہ کے بنائے کے قانون پہ واپس آئی. اور یہ میں آپ کی خدمت میں عرض کر سکوں, یہ جو چھوٹی چھوٹی باتیں ہیں نا, یہی رکاوٹ ہیں, ہم اللہ سے نزدیک نہیں ہو پا رہے. کہ کیسے خدا کے نزدیک ہوں گے جب اس کے حکم کو مان ہی نہیں رہے, اس کے احسان کی نافرمانی کیے چلے جا رہے ہیں چھوٹی چھوٹی باتوں میں, پھر کہتے ہیں خدا سے نزدیک ہو گیا. اب اور آگے اس کرو, حجت خدا بھی اسی وجہ سے نہیں آ رہا, وہ ہم جیسوں سے آ بھی گئے تو ہم جیسوں کے لیے کیا فائدہ ہوگا, ہم جیسے تو نصرت کریں گے نہیں. ضرور جنہوں نے دسوں امراض لیے بیٹھے ہیں اتنے امراض کے ساتھ حجت خدا کی نصرت کیسے کریں گے؟ اچھا کس موضوع کے سامنے جائیں گے؟ یہ تمام چیزیں ڈکٹیٹ کر رہی ہیں, ہمیں حکم کر رہی ہیں کہ اب صحیح راستے پر آ جائیں, ان تمام چیزوں کو توڑ دیجیے, ان تمام مسائل کو ختم کیجیے, اللہ کے راستے کی طرف آئیے, بندگی کی طرف آئیے. پہلے خدا توبو الیہ, اللہ کی طرف واپس آئے, توبو الیہ, خدا کی طرف واپس آئیں گے زندگی آسان ہے, آپ کی فکریں آسان ہو جائیں گی, آپ کی مشکلات آپ کے ذہن کے اوپر جو بوجھ ہیں سارے ختم ہو جائیں گے. آپ مصیبت بھی ہوئے نا تو دوسرے سمجھ رہے ہوں گے آپ مصیبت میں, آپ کو مصیبت احساس نہیں ہوگی, طے شدہ بات آپ کو مصیبت احساس نہیں ہوگی. اور اس کی ساری انسانی بات آپ کے انبیاء ان کے ماننے والے آئمہ ان کی زندگیاں بکھری پڑ گئی ہیں, یہ شدید ترین مصیبتوں میں ہوتے تھے, کبھی مصیبت احساس نہیں کرتے تھے. کیوں مصیبت احساس نہیں کرتے تھے؟ ہم نے شیخ صدر کے بارے میں سنا تھا, شیخ محمد باقر صدر, کہ جب ان کو صدام نے جیل میں ڈالا, ان کے اوپر اذیت آزار کی, تو ان کو ٹارچر کرنے والے جب ان کو بہت ٹارچر کرتے تھے تو بعض اوقات وہ ان سے کہتے تھے کہ مطمئن رہو تمہارے ٹارچر سے مجھے تکلیف نہیں ہو رہی. تو مثلا ایسا بھی ہوا کہ وہ جو ٹارچر کرنے والے تھے انہوں نے تھک کر ان سے کہا کہ تم پہ تکلیف ہوتی کیوں نہیں ہے؟ تو انہوں نے کہا اس لیے کہ میں سب کچھ خدا کے لیے کر رہا ہوں, جب میں خدا کے لیے کر رہا ہوں خدا نے میری مصیبت سنبھال لی ہے, مجھے تکلیف نہیں ہوئی تمہارے ٹارچر سے, اب تم کرنا کرتے ہو. یہ اس جگہ کو پہنچ سکتے ہیں کہ مصیبتوں میں رہیں اور خدا مصیبتیں سنبھال لیں, اور شب عاشور سے جو شہدا کے اثار ایسے ہی بن گئے تھے, یعنی ایسے یعنی اس سے کہیں اوپر, لیکن کم از کم بات جو تھی وہ یہ تھی, ورنہ خود تصور کیجیے عاشور کی مصیبتوں برداشت کرنا کسی کے لیے آسان نہیں تھا. ان میں سے کوئی کیوں نہیں مصیبت میں اپنے آپ آپ کو نظر آتا, ہمیں نظر نہیں آتا, یہ سب زندہ دل نظر آتا. ہمارے پاس روایت موجود ہے کہ شب عاشور اصحاب نے ایک دوسرے کے ساتھ مذاق کیا, کیوں مذاق کر رہے تھے جبکہ اتنی مصیبتوں کے اندر پھنسے ہوئے تھے, پیاس میں تھے, مثلا کسی نے کسی سے مذاق کیا تو دوسرا کہا کہ بھائی مذاق کا وقت نہیں ہے, عاشور کی رات ہے یعنی مصیبت کی رات ہے, اور اس نے ہم نظر آزاد ہیں, اس نے کہا مجھے مذاق کا اس لیے دل چاہ رہا ہے کہ اب جنت کتنی آنکھوں کے سامنے ہے, کہہ رہے وہ کتنا چھوٹا سا راستہ رہ گیا, تمہاری باری آئے گی میری باری آئے گی, ہم جائیں گے دشمن پہ شمشیر چلائیں گے, وہ چند شمشیریں چلائیں گے, ہم مر جائیں اور ہم سیدھے جنت میں جائیں, دیکھو راستہ کتنا چھوٹا سا. کہنے اس سے مجھے ہنسی آتی ہے, اس سے مجھے مزہ آ رہا ہے کہ جو ہونا تھا وہ ہو گیا, ختم ہو گیا, یہ تو سب کچھ جو ہونا تھا وہ ہو گیا, تمام مصیبتوں کو جھیلنے کے لیے تیار ہے. اب اس دوران میں ہم دیکھ رہے ہیں, ہم سوچتے کس میں مصیبت میں آئے, مصیبت میں آئے گریا بھی ہے ہمارا, لیکن گریا تو ان کی مظلومیت کے اوپر ہے, میں ان کو طرف نہیں لے. ہاں باپ ہونے کے ناطے سید الشہداء کے لیے مشکل ہے, سید الشہداء کے لیے مصیبتیں, ماں ہونے کے ناطے ان ماؤں کے لیے مصیبتیں. مثلاً یہ لوگ ایک بات ہمیشہ ذہن میں رکھیے گا, ان میں سے کوئی بھی اگر کبھی کربلا میں رویا ہے اپنے لیے نہیں رویا ہے, دوسرے کے لیے رویا ہے. عجیب ہے یہ معاملہ, یعنی کبھی کبھی میں سوچتا تھا مثلا سید الشہداء گریا فرما رہے تھے, عاشور کے لیے کئی دفعہ سید الشہداء نے گریا کیا, کبھی ایک دفعہ آپ نے نہیں گریا کیا؟ نہیں. ایک دفعہ کب گریا کیا؟ مثلا کئی دفعہ گریا کیا, کچھ روایتیں ایسی ہیں جب حضرت قاسم الوداع کہنے کے لیے آئے تب بہت گریا کیا. شاید کربلا میں سید الشہداء نے سب سے زیادہ ایک ساتھ گریا حضرت قاسم کو کر دیا. حضرت قاسم کو اس میں گریا کیوں کیا؟ علی اکبر گئے تھے اس میں گریا تھا, سب نے گریا تھا, حضرت قاسم کو کیوں تھا؟ بار بار قاسم کو دیکھتے تھے اپنے بھائی کا لاشا جا رہا, قاسم سب سے بھائی کو دیکھتے تھے, حضرت قاسم کو دیکھتے کر سید الشہداء امام حضر میں سب کو ساتھ بجا کر رہا ہوں. اب حضرت مان حضرت مصطفیٰ کی اولاد کو جب الوداع کرنے لگے حضرت قاسم کا شیخ لائے, سید الشہداء نے کئی چیزیں ایسی کی جس سے نظر آئے قاسم کا غم میرے لیے بہت بڑا غم ہے, تمام مجاہدین کے لیے ایسا تھا کہ جب کوئی مجاہد ان کے سامنے آتا تھا کہتا تھا مولا میں علی اللہ کے لیے آیا ہوں, تو کہتے تھے جاؤ تیار ہو کر آؤ. جب قاسم کہنے آئے میں علی اللہ کرنے کے لیے آیا ہوں تو آپ قاسم کا سامان لاؤ میں خود تیار کروں گا. محبت سے لٹکایا اور اس کے بعد دشان میں جب پڑھتے تھے کہتے تھے نزدیک بلا کر گروان پھاڑ دیا. گروان کیا کر دیا حضرت قاسم نے کہا چاچا آپ نے یہ کام کیوں کیا؟ بیٹا چار گیر بھر میں تین ہی علامت ہے لوگوں کو رہنا ہے تیرے دشمن نے لکھا ہے حمید سے اس میں دشمنوں کے ساتھ تھا لیکن کہتا ہے کربلا میں ایک بچہ ہے اتار ہوا خیمے سے چاند کا سر دے رہا تھا کہتا ہے کلا خود اس کے گھر میں نہیں تھا کہ بس کہتا ہے میں نے دیکھا اس کے جوتے کا تسمہ بھی کلا ہوتا تھا دشمن سے لڑنے آئے لیکن شوہر نے مارے گا اس کا تیار نہیں رہا. ہر ایک کی شان نظر آئے ہر ایک کی بہادری نظر آئے. قاسم کم سے تھے مدد نہیں تھے ہاشمی خوب تھا دشمن کے اوپر حملہ کیا ایک لگن نے حملہ کیا قاسم زمین کے اوپر گرے چچا کو آواز دی. اب جو شہید چودہ اس قاتل کی طرح لگ کے تو دشمن کی بہت پیچھے بھاگ رہی ہے. اب جو پیچھے بھاگی نہیں معلوم کیا ہوا قاسم آواز نہیں دے رہے شہدا سمجھے تھے کہ میں اپنے نتیجے کے پاس پہنچتا ہوں پر ایک جملہ انہوں نے فرمایا حضرت قاسم کے پاس پہنچ کر کہا بیٹا قاسم میرے چچا کے لیے سخت ہے تو بلائے میں نہ آ سکوں اور تو اپنے آؤ ان میں میرے کسی کام نہ آ سکوں. میرا معاملہ ختم ہو چکا تھا قاسم لوٹا ہو چکے اے پاک پروردگار تجھے واسطہ محمد والے محمد کا اس قلیل سی عبادت کو قبول فرما. اے پاک پروردگار تجھے واسطہ محمد والے محمد کا ان کی پاکیزگی کی نورانیت سے ہمارے دلوں کو منور فرما. اے پاک پروردگار تجھے واسطہ محمد والے محمد کا ان کے صدقے میں ہمارے کثیر گناہوں کی مغفرت فرما اور قلیل اعمال عبادات کو ہم سے قبول فرما. اے پاک پروردگار تجھے